بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد پر ناظرین، السلام علیکم. میں علی عباس رضوی انداز جہاں کے ساتھ آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں دہشت گردی کے واقعات اور بدمنی. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. یہ ناظرین، پاکستان میں اگرچہ حکومت طالبان کے ساتھ مذاکرات کے دعوے کر رہی ہے، باتیں کر رہی ہے اور مختلف تجاویز بھی رکھ رہی ہے، اور اس سلسلے میں پچھلے مہینوں کے دوران کچھ مذاکرات کا سلسلہ بھی شروع ہوا تھا حکومتی کمیٹی اور طالبان کمیٹی کے درمیان، لیکن یہ سلسلہ ایک بار پھر رک گیا اور حکومتی جو کمیٹی تھی اس کو تحلیل بھی کر دیا گیا. لیکن اس کے باوجود پاکستان کے وزیر داخلہ چودھری نثار علی خان کا کہنا ہے کہ مذاکرات کا سلسلہ جاری رہے گا، ہم اس سلسلے میں پر امید ہیں اور اس کو ہم دوبارہ شروع کریں گے اور اس سلسلے میں کام جاری ہے. پاکستان کے وزیر مملکت برائے داخلہ عمر نے بھی اس سلسلے میں کچھ بیانات دی ہیں، لیکن دوسری جانب طالبان نے جنگ بندی کی توسیع میں انکار کر دیا، کہا کہ جنگ بندی کی مدت میں توسیع اب نہیں کی جائے گی. ان تمام تر باتوں کے باوجود یہ دیکھنے میں آ رہا ہے کہ دہشت گردی اور جو بدمنی کے واقعات ہیں وہ کہیں نہ کہیں کسی نہ کسی شکل میں جاری ہیں، خواہ وہ کراچی میں ٹارگٹ کلنگ کا سلسلہ ہو یا گزشتہ روز چار سدہ میں پولیس وین پر نامعلوم دہشت گردوں کا حملہ ہو. اس درمیان بدمنی کے واقعات میں ایک بڑا واقعہ وہ پیش آیا جب پاکستان کے سینئر صحافی حامد میر پر کراچی میں حملہ ہوا جب وہ ایئرپورٹ سے اپنے دفتر جا رہے تھے. اس واقعے کے بعد پاکستان میں بدمنی کے واقعات کے تعلق سے نئی بحث چھڑ گئی ہے، اور ایسا لگتا ہے کہ پاکستان کا جو خفیہ ادارہ آئی ایس آئی اور صحافی برادری کے درمیان ایک طرح کی نئی مہارائی شروع ہو چکی ہے. اور چونکہ حامد میر پر حملے کے بعد ان کے اہل خانہ نے اس کی ذمہ داری آئی ایس آئی کے سربراہ پر عائد کی تھی، تو آئی ایس آئی کی طرف سے وزارت دفاع کو یہ درخواست دی گئی، یہ شکایت کی گئی کہ وہ پیمرا کو یہ درخواست دے کہ جیو نیوز کی نشریات بند کر دی جائیں. اور اطلاع دی ہے کہ پیمرا کا اس سلسلے میں اجلاس بھی ہوا، وزارت دفاع نے درخواست دے بھی دی تھی. تو بہرحال اب دیکھنا یہ ہے کہ پاکستان میں یہ جو مختلف قسم کی بدمنی کے واقعات اور دہشت گردی کے واقعات اور حملوں کا جو سلسلہ ہے، اس کا اونٹ کس کروٹ بیٹھتا ہے اور جو نئی صورتحال پیدا ہوئی ہے اس کے کیا نتائج برآمد ہوں گے. اس سلسلے میں ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر اپنے معزز مہمانوں سے ہم گفتگو کریں گے.
پاکستان میں طالبان سے مذاکرات کی حکومتی کوششوں کے باوجود بدامنی کا سلسلہ بدستور جاری ہے. تازہ واقعات میں سینئر صحافی حامد میر کو نشانہ بنایا گیا جس میں وہ شدید زخمی ہو گئے، جبکہ پشاور اور چار سدہ میں انتہا پسندوں نے سیکیورٹی اہلکاروں کو نشانہ بنایا. اس طرح کے واقعات کی فہرست کافی طویل ہے اور اس پر پوری پاکستانی قوم تشویش اور فکر مندی میں مبتلا ہے. چنانچہ منگل کے روز حزب اختلاف نے سینٹ اجلاس سے حکومت کے انسداد دہشت گردی پالیسی اور ملک بھر میں اور خاص طور پر صوبہ خیبر پختونخوا میں امن و امان کی صورتحال پر احتجاج کرتے ہوئے ایوان سے واک آؤٹ کیا. پاکستانی میڈیا کے مطابق سینٹ میں نقطہ اعتراض پر تبصرہ کرتے ہوئے پیپلز پارٹی کے سینیٹر میاں رضا ربانی نے کہا کہ وفاقی حکومت اندھیرے کمرے میں کالی بلی تلاش کر رہی ہے. انہوں نے کہا کہ حکومت ملک میں دہشت گردانہ سرگرمیوں سے مقابلہ کرنے کے لیے حکمت عملی کی ترجیحات طے کرنے میں ناکام رہی ہے. پیپلز پارٹی کے سینیٹر نے کہا کہ حکومت نے قومی سلامتی کے اجلاس کے بعد اعلان کیا تھا کہ دہشت گردوں کی کسی بھی کارروائی کے جواب میں سخت رد عمل دکھایا جائے گا، لیکن خیبر پختونخوا میں حالیہ دہشت گردی پر حکومت خاموش ہے. اے این پی کے سینیٹر افراسیاب خٹک نے کہا کہ حکومت کے اس طرح کے رویے سے پولیس اہلکاروں کی حوصلہ شکنی ہوگی جو ملک بھر میں دہشت گردی کے خلاف لڑ رہے ہیں. پاکستان میں دہشت گردی کے واقعات معمول کا حصہ بنتے جا رہے ہیں اور تشدد کے واقعات کی نئی نئی شکلیں سامنے آ رہی ہیں. گینگ وار، ہفتہ وصولی اور سیاسی انتقامی کاروائیاں، مذہبی انتہا پسندی جیسی متعدد شکلوں میں بد امنی جاری ہے اور ادارے اس صورتحال پر قابو پانے میں ناکام ہیں. بد امنی کی ایک بڑی وجہ طالبان اور ان سے وابستہ انتہا پسند جماعتوں کو مانا جاتا ہے جو پورے ملک میں اپنا جال بچھائے ہوئے ہے. کراچی میں سینئر صحافی حامد میر پر حملے کے بعد ایک نئی صورتحال یہ پیش آئی ہے کہ حملے میں زخمی ہو جانے والے صحافی کے اہل خانہ نے حملے کے سلسلے میں خفیہ ایجنسی آئی ایس آئی پر تنقید کی، جس کے بعد یہ معاملہ ایک الگ ہی رخ اختیار کر گیا ہے. پاکستان کے اندر کچھ حلقے پہلے ہی خفیہ ایجنسیوں من جملہ ISI کو بد امنی کے واقعات اور لوگوں کی پر اسرار گمشدگی کے سلسلے میں قصوروار قرار دیتے رہے ہیں۔ صحافی پر حملے کے سلسلے میں ان کے اہل خانہ کی گفتگو جیو نیوز سے نشر کی جانے کے بعد جیو نیوز کا لائسنس منسوخ کرانے کی رسمی کارروائی کا آغاز کر دیا گیا ہے، لیکن اس سے خفیہ اداروں کے سلسلے میں لوگوں کی بے اعتمادی میں مزید اضافہ ہونے کا اندیشہ ہے، اور ساتھ ہی میڈیا اور اسٹیبلشمنٹ کے درمیان تصادم کی صورتحال بھی پیدا ہو سکتی ہے۔ تجزیہ نگاروں کے مطابق بد امنی کے واقعات کے سلسلے میں ایک افسوسناک امر یہ ہے کہ اس کے محرکات کے سلسلے میں گہرے اختلافات پائے جاتے ہیں، چنانچہ جہاں عوام دہشت گردوں کے خلاف کارروائی کو ضروری سمجھتے ہیں، وہیں کچھ حلقے طالبان کے خلاف کارروائی کے دوران مارے جانے والے فوجیوں کو شہید ماننے پر تیار نہیں ہیں۔
چلتے ہیں سیدھے لندن اس روڈ جہاں پر موجود ہیں سینئر تجزیہ نگار جناب علی جعفر زیدی صاحب۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
زیدی صاحب، میں پہلا سوال یہی کرنا چاہوں گا کہ حامد میر جو پاکستان کے سینئر صحافی، ان پر قاتلانہ حملے کی وجہ کیا ہو سکتی ہے؟
جی یہ سوال تو بہت طویل جواب اس کا،
بہرحال کوشش کیجیے مختصر۔
جی میں پہلے تو اس حملے کی مذمت کرتا ہوں
جی،
اور اس کے ساتھ ساتھ جو بھی دہشت گردی ملک میں ہو رہی ہے، خواہ وہ ریاستی ہے یا مذہبی ہے یا لسانی ہے، اس کی بھی بہت زور سے مذمت کرتا ہوں۔
یقینا
اب حامد میر صاحب کا جو معاملہ ہے وہ بہت سادہ سا نہیں ہے، اس لیے کہ جہاں پر ریاست خود دہشت گردی کا حصہ ہو اور جہاں پر فوج اور جو سول حکومت ہے اس کے درمیان غلط فہمیاں بھی ہوں اور ٹکراؤ کی شکل بھی ہو، اور اس میں پھر حامد میر جیسے، یہی نہیں بلکہ بہت سے ایسے صحافی اور جو میڈیا ہاؤسز ہیں جو باہر کے مفادات کا بھی تحفظ کرتے ہوں اور اندرونی جو کشیدگیاں ہیں اس کو کم کرنے کی بجائے اس میں اضافہ کرتے ہوں، تو پھر نتائج تو بہت عجیب و غریب ہوں گے۔ صحافیوں پہ حملہ یہ آج کی بات نہیں، پچھلے کئی مہینوں سے رضا رومی پر ہوا، سلیم شہزاد پر ہوا، اور حامد میر کا حملہ جو ہے اس کا پس منظر تو سامنے آئے گا، اب تحقیقاتی کمیشن بیٹھ گیا ہے، لیکن یہی حامد میر ہیں جو تورا بورا میں اسامہ بن لادن کے ساتھ گزارا کر رہے تھے دن رات، اور یہ وہ وقت ہے جبکہ امریکہ میں اسامہ بن لادن کو دکھا کر اور وہاں کے عوام کو خوفزدہ کیا جا رہا تھا، اور یہ جو ٹیپ اسامہ کی گئی تو اس کے اثرات یہ ہوئے کہ بش الیکشن ہار رہا تھا، وہ ہارتا ہوا الیکشن جیتا، تو یہ اس وقت ISI اور پاکستان کی حکمران جماعتوں کی مرضی سے، کی مدد سے ہو رہا تھا، اور چونکہ پاکستان ایک فرنٹ لائن اسٹیٹ ہے امریکہ کی، تو اس میں حامد میر کا رول اس وقت امریکہ اور CIA اور ISI اور حکمرانوں کے ساتھ اس علاقے میں جو امریکی مفادات ہیں ان کا تحفظ کرنے کی جانب تھا۔ پھر ایک خبر یہ بھی سامنے آئی کہ جیو کی جو شراکت ہے اس میں باہر کے جو کمپنیز ہیں وہ شامل ہیں، خاص طور پر وار برنر وغیرہ، اب وہ جو شراکت ہے تو جب شراکت ہو گئی تو پھر جو میڈیا ہاؤس ہے وہ اپنی پالیسی میں آزاد نہیں رہا، اور جب پالیسی میں آزاد نہیں رہا تو پھر اس کی پالیسی یا ملک کے خلاف یا ملک کے اندر یا وہاں جو سیاسی ٹکراؤ ہے اس کا وہ حصہ بن گئی۔ اسی طرح میڈیا ہاؤسز جو ہیں ان کے آپس میں ٹکراؤ ہے، تضاد ہے، پھر ہمارے جو اینکر حضرات ہیں وہ دو چار لوگوں کو مرغا بنا کے سامنے بٹھاتے ہیں، پھر وہ مرغے لڑواتے ہیں اور ایک کشیدگی کی فضا پیدا کرتے ہیں، اور وہ مسئلے وہاں ڈسکس ہوتے ہیں جس کا عوام کی اکثریت سے کوئی تعلق نہیں ہے۔ ये रूलिंग क्लासेस के जो मसाइल हैं उसके लिए मीडिया इस्तेमाल हो रहा है, और उसका अपना उसने रोल का तायुन यह कर लिया है कि कभी वो अदालत के हक़ में, कभी चौधरी इफ्तखार के हक़ में या खिलाफ, कभी मुशर्रफ के हक़ में, गोया वो तमाम मामला जो पाकिस्तान के असल इश्यूज़ हैं उसका नहीं है। आज यूँ लगता है कि पाकिस्तान का असल मसला हामिद मीर है। तो मुझे इस सूरत हाल पे तश्वीश है, क्योंकि मैं खुद सहाफ़ी रहा हूँ और 5 साल मैंने जर्नलिज्म की और एक बड़े अखबार का एडिटर था, लेकिन शायद सहाफ़ती मामलात बदल गए हैं और सहाफ़ती आज़ादी जो है, आज़ादी सहाफ़त, ये मादर पिदर आज़ादी नहीं होती। आज़ादी कोई भी हो वो जिम्मेदारी के साथ लिंक्ड होती है। अगर आज़ादी और जिम्मेदारी लिंक्ड ना हो तो अनारकी की शक्ल बनती है, और आज पाकिस्तान में अनारकी नज़र आती है। और उसमें जो मीडिया का रोल है वो कुछ ऐसा बन रहा है जैसे हुकूमत बनाना, हुकूमत बिगाड़ना, हुकूमत की फॉरेन पॉलिसी तक का तायुन वो करने चल पड़े हैं, जबकि हुक्मरान जो हैं वो दहशतगर्दी के सरपरस्त भी हैं और उसको कंट्रोल भी करना चाहते हैं, फौज के अपने इंटरेस्ट हैं। तो ये क्लैश ऑफ इंटरेस्ट इतना बढ़ गया है कि सोसाइटी सफ़र कर रही है, और उसमें इस तरह के जो कार्रवाइयाँ हैं वो ना सिर्फ बढ़ती जाएंगी बल्कि पूरी सोसाइटी एक अनारकी की तरफ चल पड़ी है, जहाँ पर मुझे लगता है और मुझे ये खदशा है कि खून खराबा मुल्क में होने जा रहा है, ज़्यादा बढ़ेगा। वहाँ पर मैं मुझे अफसोस से कहना पड़ता है कि जब हज़ारा कम्युनिटी पर सैकड़ों लोगों को मारा गया तो मीडिया का वो रिएक्शन नहीं था जो हामिद मीर साहब के बारे में है, क्वेटा में जो हुआ,
जी
जो गिलगित और ऊपर के इलाकों में, या शिया किलिंग जो है, टारगेट किलिंग है, उस पर मीडिया खामोश रहता है। इसी तरह जो सूफियों के मज़ार पर और जो रसूल पाक की हिमायत में जो अक्सरियत है बरेलवी जमात की, जब उन पर हमले होते हैं तो मीडिया खामोश रहता है, और जब एक फ़र्द पे हमला होता है तो पूरा मीडिया और उसके सहाफ़ी, तो उसके पीछे ताने बाने कुछ और हैं। यानी अगर तो सिर्फ हमलों और दहशतगर्दी का मामला हो, फिर तो सबसे बड़ा मामला तो वहाँ पर टारगेट किलिंग है, जो कि मजहबी हवाले से है, लिसानी
जी
हवाले
जैदी
से
साहब,
है, और हुकूमत
जी
नाकाम है उसको कंट्रोल करने में। जी
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं इस्लामाबाद, सफदर रज़ा साहब मौजूद हैं रबते में। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
सफदर रज़ा साहब, अगरच हमारा मौजू है इस वक्त पाकिस्तान में बदअमनी और दहशतगर्दी के वाक़ात, लेकिन चूंकि इस वक्त हामिद मीर साहब पर कातिलाना हमला हुआ और ज़ाहिर है कि ये भी दहशतगर्दी और बदअमनी के वाक़ात के ज़ुमरे में ही आता है, तो इस पर भी कुछ गुफ्तगू होगी, फिर तालिबान मुज़ाकरात वगैरह की तरफ भी हम आएंगे। मैं यहाँ पर आपसे ये पूछना चाहूँगा कि हामिद मीर साहब पर हमला जो हुआ उस पर ऐसा लगता है कि पाकिस्तान में हलके बढ़ गए हैं। बाज़ हलकों का ये कहना है कि ये आज़ादी सहाफ़त पर हमला है, और बाज़ हलके, ख़ुद मीडिया का जो हलका है वो ये कह रहा है कि ठीक है, आज़ादी सहाफ़त पर हमला है, इसमें शक नहीं, लेकिन जो उनके घर वालों की तरफ से बयान दिया गया है वो एक इदारे के ख़िलाफ़ वो बयान दिया गया है, और इदारे की एक तरह से तौहीन और उसको यानी ज़ेर सवाल लाया गया है। तो क्या समझते हैं कि हामिद मीर पर जो हमला हुआ इस सिलसिले में ख़ुद मीडिया दो हिस्सों में तकसीम हो गया है?
अगरचे बदकिस्मत यह है कि मीडिया दो हिस्सों में तकसीम हो गया है, लेकिन बहरहाल एक बहस बड़ी खुल के सामने आई है कि अगर इदारे ही इस तरह का ब्लंडर करें जैसे हामिद मीर पर हमला है, जैसे बेशुमार सहाफ़ियों को वज़ीरिस्तान में रिपोर्टिंग पर मारा गया, जैसे इस वक्त भी आप जानते हैं कि हामिद मीर पर हमले की बड़ी वजह मिसिंग पर्सन, जो कि बलूचिस्तान और बाकी मुल्क के मिसिंग पर्सन हैं, और आप हैरान होंगे कि मैं बहुत सारे लोगों को ज़ाती तौर पर जानता हूँ कि मिसिंग पर्सन्स हैं और इन्हीं एजेंसियों की तहवील में हैं और ये कुछ नहीं कर रहे। और मैं समझता हूँ कि मुल्क में जो लॉ एंड ऑर्डर का जो आपने इशू चलाया था उसकी बड़ी वजह ये है कि जब हुकूमत और हुकूमती इदारे खुद कुछ लोगों से तरजीही सलूक करेंगे, और कुछ लोगों, फॉर एग्जाम्पल वो बलूचिस्तान में ऑपरेशन करते हैं और बलूचिस्तान में सेपरेटिस्ट बलोच लोगों को मार देते हैं, उनकी गुमनाम और मैस ग्रेव्स मिलती हैं, उनकी कब्रें मिलती हैं, इज्तिमाई दफनगाहें मिलती हैं, बलूचिस्तान सिंध में ये लोगों को मारते हैं, और जगहों से लोगों को उठाते हैं, लेकिन तालिबान के साथ वो तरजीह से लूक करते हैं, और वो ऑपरेशन हुआ हुआ मुज़ाकरात हमारी हुकूमत करती है और ये इदारे खामोश रहते हैं। तो मैं ये समझता हूँ कि मुल्क में हामिद मीर का जहाँ तक इशू है, तो हामिद मीर ने अगर, और इस वक्त मीडिया ने ये कहा है कि एक इदारे ने मुल्क की कवानीन की खिलाफवर्जी की है और किसी को हक नहीं पहुंचता कि किसी की आवाज़ चुप कराने के लिए इस तरह के हथकंडों पे, यानी कत्लो गारत पे उतर आए, तो मैं ये समझता हूँ कि इदारे का एहतराम और चीज़, और खुद अगर इदारा आईन और कानून का पामाली करे तो उसको आप कहाँ रखेंगे। तो मैं समझता हूँ कि यहाँ एक तरफ, जैसे मुशरफ ने कहा था, एक तरफ मुल्क है और एक तरफ आईन है, मैंने मुल्क बजाया और आईन तोड़ा, तो मैं समझता हूँ कि एक तरफ इदारे हैं और एक तरफ मुल्क का आईन है, और मैं समझता हूँ कि पाकिस्तान की लोगों की बड़ी अक्सरियत ये समझती है कि ये इदारे ज्यादती करते हैं। मैं समझ, इस्लामाबाद और रावलपिंडी में एक पुराने फौजी को, नदीम ताज जनरल, मैं नाम लेके कहता हूँ, जो ISI के थे, उसके लोगों ने दिन दहाड़े उनको पीटा, मामूली सी घरेलू कोई नाचाकी थी। मैं समझता हूँ कि इदारे मादर पितर आजाद हैं, उन्होंने उमर चीमा को मारा पीटा है, उन्होंने एक सहाफी सलीम शेख,
जी
इतने ही भरपूर हैं, तो फिर तहकीकात का सामना क्यों नहीं करते? अगर आप एक मुल्क के सदर पर और सुप्रीम कोर्ट के साथ मिलके इल्जाम तराशी करते हैं और मेमू गेट का फसाना तराशते हैं, जिसका आज तक कोई सुराग नहीं मिल रहा और जिसका आज तक कुछ नहीं हो रहा, तो क्या आपके बारे में तो भी इस तरह की फिर बात होगी? तो फिर आपको भी आराम से सुनना चाहिए। बड़ा आपने मीडिया को भी इस्तेमाल किया है, लेकिन मैं समझता हूँ कि इस सिलसिले में हामिद मीर और उनके इदारे का मौकफ, और मुझे अफसोस है कि उसका इदारा भी हामिद मीर के मौकफ से पीछे हट गया है और वो माजरत खाहाना अंदाज में आया हुआ है, लेकिन मैं समझता हूँ कि सिविल सोसाइटी और यहाँ के लोग और सोचने समझने वाले लोग इस बात पर बड़े मजबूत हैं कि अगर इदारे भी कोई गलती करें और आईन से मावरा इकदाम करें, तो इदारों को तनकीद बर्दाश्त करनी होगी।
बहुत शुक्रिया आपका, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं कराची स्टूडियो जहाँ पर मौजूद हैं पाकिस्तान के बुज़ुर्ग और सीनियर तर्ज निगार प्रोफेसर शमीम अख्तर साहब। अस्सलाम वालेकुम जनाब। जी
वालेकुम सलाम, कैसे मिजाज नाम?
जी अल्लाह का शुक्र है। प्रोफेसर साहब, मेरा सवाल आपसे ये है कि कराची में एक अरसे से दहशतगर्दों और जो
आवाज गायब हो गई भाई।
जी, मैं आपसे पूछ रहा हूँ, आपकी आवाज़ मुझ तक पहुँच रही है। मेरा सवाल ये है कि कराची
ना
में एक अरसे से टारगेटेड ऑपरेशन शुरू हो चुका है दहशतगर्दों के ख़िलाफ़, बदअमनी फैलाने वालों के ख़िलाफ़, लेकिन अब तक ये सिलसिला थमा नहीं और आए दिन कुछ ना कुछ वाक़यात और वारदात होती ही रहती हैं। आज भी कुछ लोगों के हलाक होने की खबरें आई, और इससे पहले जैसा कि आप जानते हैं और दुनिया जानती है कि हामिद मीर साहब पर भी हमला हुआ। तो अब
जी
तक जो है कानून नाफिज करने वाले इदारे रेंजर्स क्यों कामयाब नहीं हो सके अपनी इस मुहिम में?
देखिए ना, पहली बात तो ये है कि कराची में और पूरे मुल्क में जिस नौीयत की दहशतगर्दी हो रही है वो मतनव्वो है। किसी जगह फिरकेवाराना दहशतगर्दी है और किसी जगह नस्ली और लिसानी है, किसी जगह सियासी है, और कहीं तो ऐसा है कि एक ही सियासी जमात के दो धड़े जो अलहदा अलहदा हो गए थे वो एक दूसरे को बाहम दस गरिमा हैं और कत्ल करने से गुरेज नहीं करते। तो ये मतनबू किस्म की दहशतगर्दी है। और जहाँ तक के पुलिस और रेंजर की नाकामी का सवाल है, मैं आपसे बिल्कुल इत्तफाक करूँगा, और बड़े शर्म की बात है कि इतने दिनों से हदफी कार्रवाई जारी है और नतीजा सिफर है। इस वजह से कि एक दर्जन आधी दर्जन लाशें रोज़ाना कराची में हमें देखने को मिलती हैं। मैंने पहले भी कहा था इस किस्म के मुज़ाकरों में, हो सकता है कि आपके किसी प्रोग्राम में मैंने इसका जिक्र किया हो, लेकिन मैं पाकिस्तान के और वॉइस ऑफ अमेरिका में जो मुज़ाकरात हुए तो उससे मैंने यही मौका अख्तियार किया था कि देखिए सियासी दबाव जो है, और ये रेंजर के डायरेक्टर जनरल ने भी कई मरतबा शिकायत की है कि कुछ मुहरिकात सियासी हैं और कुछ दहशतगर्द जिन्हें गिरफ्तार किया गया है उनको सियासी मुदाखलत की बिना पे रिहा कर दिया गया और उनको कानून के हवाले नहीं किया जा सका। तो उन्होंने बार बार हुकूमत से इस्तदा की है कि हमें बाहर सूरत اختیار اس بات کا دیا جائے کہ ہم جس کو گرفتار کریں بلا لحاظ اس کے سیاسی اور پھر کبھار وابستگی کے ہمیں اسے انجام تک پہنچانے کا موقع دیا جائے. لیکن ایسا معلوم ہوتا ہے کہ ان کو یہ موقع نہیں دیا گیا اور ان بیچاروں پہ الزام عائد ہوتا ہے ان کی نااہلی کا اور اس بات کا کہ وہ ناکام رہے ہیں. تو میرے خیال میں اس کا حل تو یہی ہے کہ یہ فوج کے حوالے کر دیا جانا چاہیے. فوج کوئی سیاسی دباؤ قبول نہیں کرتی اور فوج کا نام ہی کافی ہوتا ہے شہری آبادی میں امن و امان کے قیام کے لیے. اگر فوجی کارروائی وزیرستان میں ہو سکتی ہے, دوسرے علاقوں میں ہو سکتی ہے, تو کراچی میں کیوں نہیں فوجی کارروائی کی جاتی؟ میں سمجھتا ہوں جب تک کہ یہ علاقہ فوج کے حوالے نہیں کیا جائے گا اس طرح لاشیں گرتی رہیں گی, پھر قبارانہ لسانی اور سیاسی قتل یہاں ہوتے رہیں گے.
بہت شکریہ, میں پھر حاضر ہوں گا. زیدی صاحب لندن میں, میں ان سے مخاطب ہوں. آئی ایس آئی نے وزارت دفاع کے توسط سے جیو کے نشریات کے خلاف شکایت درج کرائی ہے پیمرا میں اور اس کا اجلاس بھی ہوا ہے. وزارت دفاع کی توسط سے یہ درخواست دائر کی گئی, تو کیا آپ سمجھتے ہیں کہ اب نشریاتی ادارے کے مقابلے میں حکومت فریق ہو گئی؟
جی, جو اس وقت حکومت ہے یہ تو دکانداروں کی حکومت ہے. دونی چونی جہاں سے ملے گی ادھر چلے جاتے ہیں. ان کے کوئی ملکی مفادات قومی مفادات تو نہیں ہیں, اور جیو کا جو ادارہ ہے اس کے ساتھ ان کی کوئی ذاتی وابستگی یا اس کے قائم رہنے یا نہ رہنے میں حکومت کا تو کوئی انٹرسٹ نہیں ہوگا. میں یہ سمجھتا ہوں جتنا میں اس وقت کے حکومت کے حکمرانوں کو ذاتی طور پہ بھی جانتا ہوں. تو دوسری بات ہے جیو کی جو میڈیا ہاؤس ہے اس پر پابندی عائد کرنے کے بارے میں میں یہ سمجھتا ہوں کہ اگر کسی بھی ملک کے کسی بھی جو ادارہ ہے, صحافتی ادارہ ہے یا اس کا میڈیم الیکٹرانک میڈیا ہے, اس پر اس طرح کی پابندی کا بہت سٹرونگ ریئیکشن ہوگا اور یہ ایک سیٹ بیک ہوگا دونوں کے لیے, فوج کے لیے بھی حکمرانوں کے لیے بھی. اور سمپتھیز جو ہیں وہ سب کی سب آبویسلی سب کی ہوں گی جیو کے ساتھ, جو کہ اس وقت بٹی ہوئی ہیں. اور جیو کا اپنا جو جو اس کا رول ہے اس کے بارے میں تو عدالتی تحقیقات کے حوالے سے ہی چیزیں سامنے آئیں گی, لیکن کسی بھی ادارے کو بند کرنا اور کسی بھی صحافی کو گولیاں مار کر اس کی آواز کو بند کرنا یہ پہلے بھی کبھی نہیں ہو سکا, آئندہ بھی نہیں ہوگا, اور اس میں حکومت بھی خراب ہوگی اور جو ادارے اس کا مطالبہ کر رہے ہیں وہ بھی میں سمجھتا ہوں کہ حق بجانب نہیں ہوں گے اور ان کے حق میں یہ بات نہیں جائے گی.
جی بہت شکریہ آپ کا. ناظرین, اس موضوع پر گفتگو ہماری جاری ہے معزز مہمانوں سے, مگر یہاں پر ایک بریک لیتے ہیں. بار پھر خوش آمدید کہتے ہیں, چلتے ہیں اسلام آباد جہاں صفدر رضا صاحب موجود ہیں. صفدر رضا صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ طالبان کے ساتھ مذاکرات کا جو سلسلہ شروع ہوا تھا, البتہ وہ جو شروع ہوا تھا وہ سب جانتے ہیں, تو جو بھی ہوا تھا تو لیکن ابتدا میں ہی یہ دیکھا گیا ہے کہ وہ تعطل کا شکار ہو گیا اور اب تک باضابطہ مذاکرات نہیں ہو سکے. حکومتی کمیٹی جو ہے وہ بھی تحلیل کی جا چکی ہے, لیکن بار بار حکومت کی طرف سے اسی عزم کا اعادہ کیا جا رہا ہے کہ ہم مذاکرات جاری رکھیں گے, مذاکرات پھر سے شروع کریں گے وغیرہ وغیرہ. جو مخالف حلقے ہیں مذاکرات کے, ان کا کہنا ہے کہ دہشت گردوں کے خلاف وہ مذاکرات کے ذریعے کارروائی کرنے کا عمل ایسا ہی ہے جیسے اندھیرے کمرے میں کالی بلی کو تلاش کرنا. کتنے موافق ہیں آپ اس طرح کی تنقیدوں پر؟
میں آپ کے وقفے سے پہلے جو ڈسکشن ہو رہی تھی میں پہلے اس کو تکمیل تک پہنچانا چاہتا ہوں. میں معذرت چاہتا ہوں, آپ کے سوال کا میں جواب اس کے بعد دوں گا. یعنی کہ वो दहशत गर्द जो मेहरान बेस पर हमला करें, वो दहशत गर्द जो GHQ पर हमला करें, फौजियों को कत्ल करें, ज़िबा करें, कई दिन उस पर हमला जारी रखें, और वो आपकी मस्जिदों फौजियों की एक बहुत बड़ी तादाद जो कि हाजिर सर्विस हो और उनको उड़ाएं, वो बच्चों के स्कूलों को, बेशुमार बेगुनाह लोगों को मस्जिदों में, इमाम बारगाहों में, मज़ारात पर उड़ाएं, वो हर फौज की हर चलती हुई चीज़ को वजीरिस्तान में निशाना बनाएं, वो मेहरान बेस, वो कामरा बेस, वो GHQ और दूसरे मकामात पर हमला करें और आप उनसे मुज़ाकरात शुरू करते हैं। और एक जियो टेलीविजन ने सिर्फ 8 घंटे की नशरियात में ये कहा है कि हम पर जुल्म हुआ है और उस शख्स को फलां इदारे ने मारा है, उसके लिए आप इकदाम के लिए जाते हैं और आप आईनी इदारों का इस्तेमाल करते हैं और आप धमकियां देते हैं और आप मुल्क में राय आमों को तकसीम कर देते हैं। मैं समझता हूं कि यही हमारी रियासत के और यही हमारे रियासती अमन अमान के इदारों के अंदरूनी तजादात हैं जो पाकिस्तान को कहीं का नहीं छोड़ेंगे। और मुझे खतरा है कि हम जो दहशत गर्दों को बहरैन और शाम और दूसरी जगहों पर हुकूमत की पैसों से और सऊदी अरब के तआवुन से और बहरैन और बादशाहों के तआवुन से, कल पाकिस्तान दहशतगर्दी का मरकज के तौर पर और दहशतगर्दों के तौर पर पहचाना जाएगा। हम पाकिस्तान के पुरअमन लोग किसी भी मुल्क में नहीं जा सकेंगे, हमें वीजा फ्लैटली रिफ्यूज किया जाएगा क्योंकि हम दहशतगर्दगी के एक्सपोर्टर्स होंगे। मैं ये समझता हूँ कि जहां तक मुजाकरात की बात है तो मुजाकरात के लिए बहुत सारे लोग हैं जो चाहते हैं कि मुजाकरात किए जाएं, लेकिन अब मुजाकरात हुकूमत बंद गली में फंस गई है कि वो ऐसे दहशतगर्दों से मुजाकरात करें जो हुकूमत से मुतालबात में अपने लोग रिहा करवा लेते हैं और अपने जेर तसल्लुत लोगों को जो उन्होंने काफी सालों से कैद किया हुआ है, या तो आप उनके वजूद से इनकारी हो जाते हैं या फिर उनको रिहा नहीं करते, और आप स्टेट के मुकाबले बिल्कुल आते हैं और आप जंगबंदी में तोसी का ऐलान नहीं करते, और आप कोई भी यानी दहशतगर्द कोई भी रियायत देने को तैयार नहीं है और हुकूमत से रियायतें लेते हैं। तो मैं ये समझता हूं कि अगरचे मुजाकरात का ड्रामा भी जारी रहेगा लेकिन एक बहुत वसी ऑपरेशन अगले कुछ दिनों में शुरू होने वाला है, और मैं समझता हूं कि हुकूमत ने मुजाकरात पर जितनी बुजदिली दिखाई है पाकिस्तान की तारीख में एज ए स्टेट हमने कभी किसी ग्रुप और किसी ग्रोह के सामने बुजदिली नहीं दिखाई। मुझे यहां पर कहने दीजिए कि तालिबान के लिए हमारे स्टैंडर्ड्स और हमारे मेयारात दूसरे हैं, तरजीही हैं, और बलोच सेपरेटिस्ट हैं या बाकी लोग हैं जैसे शिया जीनोसाइड है उनके लिए, और बिल्कुल बिलखसूस जो अभी रिसेंट वाकयात हुए हैं दूसरी अकलियती बिरादरी के साथ जो क्रिश्चियंस हैं उन पर जो है स्टेट चुप साथ लेती है और स्टेट जो है वो जारहीन के साथ मिलती है, और ये जुल्म है और ये स्टेट गिर जाएगी क्योंकि बहरहाल जुल्म का साथ देना दूरस स्ट्रेटेजिकल नुकसान में होगा।
जी प्रोफेसर शमीम अख्तर साहब, आप क्या कहेंगे कि शुरू दिन से ही मुजाकरात की जो बात हुई तो उसमें तालिबान ने अपनी शर्तें रखी और जाहिर है कि मुजाकरात का जो सिलसिला इब्तदाई तौर पर शुरू हुआ और उसके नतीजे में कुछ कैदियों की रिहाई की भी बात सामने आई, तो अब तो तालिबान ने ये तक ऐलान कर दिया है कि जो जंग बंदी की मुद्दत थी अब उसमें हम तौसी नहीं करेंगे, तो अब हुकूमत की तरफ से मुजाकरात फिर से शुरू करने की जो बात की जा रही है तो किस बुनियाद पर हुकूमत मुजाकरात शुरू करेगी और इस तरह के मुजाकरात का नतीजा अंजाम मुस्तकबिल आप कैसा देख रहे हैं? जी
देखिए, मुस्तकबिल के बारे में तो कुछ नहीं कहा जा सकता, ये तो वक्त ही बताएगा। और जहाँ तक मुज़ाकरात का ताल्लुक़ है कि दहशतगर्दों से न किए जाएं, तो क्या पुरम शहरियों से मुज़ाकरात किए जाएंगे अमन अमान की बहाली के लिए? हमें बैन अक्वामी तनाज़ुर में देखना चाहिए। नेल्सन मंडेला जो अमन के पैगंबर समझे जाते हैं, उन्हें दहशतगर्द करार दे दिया गया था और अफ्रीकन नेशनल कांग्रेस को एक दहशतगर्द तंजीम करार दे के इसे कलदम करार दे दिया गया, और दुनिया की कोई बड़ी ताकत उनसे मुज़ाकरात के हक में नहीं थी। मगर आप देखिए फिर क्या हुआ, इससे कबल आप केनिया में देखें, जोमो केनियाटा की जो तंजीम थी माओ माओ, वो खालिशतन छापा मार गिरोहों की जमात थी और उनके खिलाफ मुकदमा भी चला, फांसी भी उन्हें दी गई, جموں کنیٹیا کو قید و بند کی سزائیں بھی دی گئیں، لیکن کیا ہوا، مذاکرات ہوئے ان سے، انہوں نے بھی حکومت کے مراکز پہ حملہ کیے تھے، انہوں نے قابض فوج کے خلاف کاروائیاں کی تھیں، انہوں نے بھی بے گناہوں کا خون کیا تھا، اور معاف کیجیے گا یہ ایک طرفہ کاروائی نہیں ہوتی۔ البتہ سرکاری میڈیا حذف کر دیتا ہے ان خبروں کو، اب کسی کو کیا معلوم کہ وزیرستان میں جو کاروائی ہوئی ہے اس میں کتنے لوگ بے گھر ہوئے ہیں، اس کی طرف آپ کا میڈیا خاموش رہتا ہے اور حقائق بیان نہیں کرتا، تو تصویر کا دوسرا رخ بھی دیکھنا چاہیے۔ اور جو میں کہنے کی بات کر رہا تھا، پھر یاسر عرفات کو ساری دنیا نے دہشت گرد قرار دے دیا، اور پیلو کے لوگ تھے جو جہازوں کو ہائی جیک کرتے تھے اور لوگوں کو قتل کرتے تھے، لیکن ان کے خلاف نہ صرف یہ کہ تعلیمی کارروائی جو کی گئی وہ ناکام رہی، بلکہ بالآخر مذاکرات کے لیے ان کو مدعو کرنا پڑا، اقوام متحدہ کے سامنے سالانہ اجلاس میں انہیں تقریر کا موقع دیا گیا، اور اس کے بعد حکومت بھی سونپی گئی۔ تو جہاں تک کہ مذاکرات کا تعلق ہے، نشیب و فراز آتے ہیں، تعطل ہوتا ہے، لیکن اس کے معنی اب ہندوستان سے آپ مذاکرات کرتے ہیں، کشمیر پہ اقوام متحدہ کی سلامتی کونسل کے واضح قرارداد موجود کے ہندوستان مخالفت کر رہا ہے، پھر بھی آپ مذاکرات کرتے ہیں، اور یہ کہتے ہیں کہ ہم ان قراردادوں سے ماورا کوئی حل تلاش کریں گے، یہ مشرف صاحب نے فرمایا تھا جو بہت بڑے کمانڈو ہیں۔ تو یہ باتیں تو مذاکرات میں ہوتی رہتی ہیں، اور کوئی ضروری بات نہیں ہے کہ مذاکرات سے مسئلہ حل ہو جائے۔ جہاں تک مذاکرات سے تعلق ہے، تو وہ کوئی آپ رعایت نہیں برت رہے ہیں، کوئی ہتھیار نہیں ڈال رہے ہیں، یا تو آپ انہیں مکمل طور پہ شکست دے کے اپنی صلاحیت بھرپور منوا لیں، ان کو نیست و نابود کر دیں۔ 12 سال سے آپ نہیں کر سکے یہ چیز، تو ظاہر ہے کہ جب توازن طاقت برابر ہوگا اور آپ کوئی ایک متحرک دوسرے متحرک پہ مکمل غلبہ نہیں حاصل کر سکے گا عسکری اعتبار سے، تو اس کو مذاکرات کے علاوہ اور کوئی راستہ بھی تو نہیں ہے قابل عمل۔ تمام آپ دیکھ لیں بین الاقوامی تنازعات میں، جنگوں میں، آخر ویت کانگ سے امریکہ کیوں مذاکرات کرنے پہ آمادہ ہو گیا، اس پہ تو بڑے اقدامات تھے، اور ویتنام کے ملاقات کرنے کے لیے راضی ہو گئے جی، جس نے نسل کشی کی تھی، ویتنامیوں کی 20 لاکھ آدمیوں کو موت کے گھاٹ اتار دیا۔ مذاکرات سے زیادہ مفر نہیں ہے، اور جو صاحبان کہتے ہیں ملاقات نہیں ہونا چاہیے، تو جو ہندوستان سے بھی ملاقات کی بات نہ کریں۔
بہت شکریہ آپ کا، آپ نے اپنا وقت ہمیں دیا، ہم پھر آپ سے مخاطب ہوں گے، آپ موجود رہیے گا اسٹوڈیو میں۔ چلتے ہیں لندن، جناب زیدی صاحب آپ کیا فرمائیں گے پروفیسر شمیم اختر صاحب کی گفتگو کے تناظر میں؟
جی یہ اس پہ میں کیا کہوں، جو انہوں نے پیرلل ڈرا کیے ہیں وہ قومی آزادی کی تحریکیں تھیں اور عالمی سامراج کے ساتھ ان کا ٹکراؤ تھا۔ یہ نیلسن منڈیلا کو طالبان کے ساتھ ملانا، میں سمجھتا ہوں کہ منڈیلا کی بہت بڑی بے عزتی ہے۔ ویتنام میں جو جدوجہد کی، لاکھوں انسان وہاں مارے گئے اپنی نیشنل قومی آزادی کی تحریک میں، ان کے ساتھ بڑی زیادتی ہے۔ طالبان تو ایک دہشت گرد، ایک جرائم پیشہ، قاتلوں کا گروہ ہے جس کو امریکہ نے پیدا کیا، جو آج کے حکمران اس کی سرپرستی کرتے ہیں۔ یہ بدماش اور غنڈے ہیں، قاتل اور ڈاکو ہیں، ان کا مقابلہ، ان کا آپ کمپیریزن کیسے منڈیلا کے ساتھ کر سکتے ہیں، یا دنیا میں جتنی بھی تحریکیں تھیں اس کے ساتھ کیسے ان کا موازنہ کر سکتے ہیں؟ یہ ٹوٹلی پیدا کیے گئے تھے قاتلوں کے طور پہ، کرائے کے سپاہی ہیں، کرائے کے قاتل ہیں، اور انہیں موجودہ حکمرانوں کی سرپرستی حاصل ہے۔ مذاکرات ایک ٹوٹل ڈھونگ ہے، یہ جو طالبان ہیں اور حکمران آج کے، یہ ایک دوسرے کے لیے لازم و مزوم ہے۔ ایک جو ان کی طاقت ہے، وہ پیچھے جو ان کی طاقت ہے وہ ایک ہے، سعودی عرب کے یہ دونوں ممنون ہیں، سعودی عرب ان کا سرپرست ہے سیاسی اعتبار سے اور معاشی اعتبار سے، اور جو اسلحہ دینے سے لے کے پیسہ دینے تک سعودی عرب ان کا آقا ہے، اور اس کا بڑا آقا امریکہ ہے۔ تو ان کے مذاکرات ایک ڈھکونسلہ ہے، پوری قوم کو بے وقوف بنانے کی بات ہے۔ اصل معاملہ ہے کہ اس مذاکرات کے بہانے سے وہاں کے جو دہشت گرد ہیں جیلوں میں، ان کو رہا کروایا جائے، اور ان کو شام کی طرف جارڈن میں بھیجا جائے تاکہ وہ وہاں پر کرائے کے سپاہی کے طور پر لڑیں، اور وہاں پہلے بھی بھیجے تھے، جیل سے 500 کچھ جو افراد بھاگے تھے جیل توڑ کر بھگوایا گیا تھا وہ وہاں پہنچے، اور انٹرسٹنگلی جب ان کی 80 لاشیں واپس آئیں تو پتہ چلا وہ سپاہی صحابہ اور لشکر جنگوی کے لوگ تھے۔ اور اس دن میڈیا کا بھی ایک عجیب رول تھا کہ جس دن وہ لاشیں واپس آئیں، اور اس دن ایک آدمی اسلام آباد میں ایک بندوق لے کے کھڑا ہو گیا، اس نے اپنی بیوی کو یرغمال بنایا، جتنا میڈیا تھا سارا وہاں پہنچ گیا، اور وہ لاشیں جو ہیں وہ آرمی کے زیر سایہ ان کے گھروں تک پہنچائی گئیں۔ تو یہ طالبان، خدا کے لیے اس کو آپ جد و جہد آزادی کے جو شہید ہیں اور جو ہیرو ہیں ان کے ساتھ خدا کے لیے نہ ملائیں، یہ دہشت گرد ہیں اور دنیا میں انہوں نے دہشت گردی کریٹ کی ہے، امریکہ کے انٹرسٹ کا، یہ مفادات کا تحفظ کرتے ہیں۔ جہاں کہیں ڈرون حملے، یعنی آپ کا نیٹو نے جہاں جا کر بیٹھنا ہو وہاں پہلے 4 بم پھٹتے ہیں، القاعدہ کے حوالے سے ایک خبر آتی ہے اور نیٹو کی فوجیں وہاں اتر جاتی ہیں، حکومتوں کی تبدیلی کی جاتی ہے۔ یہ تو شام ہے جس نے کھڑے ہو کے سٹینڈ لیا اور لڑ رہا ہے، ورنہ آج تک شام بھی چلا گیا تھا، اور اس میں یہ دہشت گرد سارے کے سارے امریکی سامراج کے پالتو ہیں، اور ان کی سرپرستی سعودی عرب کرتا ہے، اور حکمران ملے ہوئے ہیں۔ 1.5 بلین ڈالرز جو لیے گئے ہیں وہ اسی بات کے لیے پاکستان میں لیے گئے کہ طالبان کی طرح کے دہشت گردوں کو اور فوج کو انوالو کیا جائے، شام میں اسلحہ بھیجا جائے شام میں، اور وہاں 1,00,000 ایکڑ زمین سعودی عرب کو دی گئی ہے تاکہ وہاں پر وہ مدرسے بنائیں، تربیت گاہیں بنائیں، دہشت گردوں کو پالیں۔ حالانکہ یہ طالبان، خدا کے لیے اس کو آپ دنیا میں جو عظیم خون بہا ہے آزادی کے لیے اس کے ساتھ نہ ملائیں۔
بہت شکریہ آپ کا، بہت شکریہ۔
مذاکرات نہیں ہے یہ، ود انڈرسٹینڈنگ سب کچھ ہو رہا ہے، اور ریاستی دہشت گردی اور طالبان کی دہشت گردی ایک ہے۔
بہت شکریہ آپ کا۔ صدر رضا صاحب، ظاہر ہے کہ ڈرون حملے تقریباً بند ہو چکے ہیں، کافی ان کی تعداد کم ہو گئی حملوں کی، یہ بڑی اچھی بات ہے، لیکن کیوں اور اس کے پیچھے کیا محرکات ہیں، کچھ بتا سکتے ہیں اس سلسلے میں؟
میں سمجھتا ہوں کہ کیونکہ مطالبہ ہی یہ تھا کہ ہماری پولیٹیکل پارٹیز، بالخصوص جناب عمران خان کی تحریک انصاف اور اس کے بعد جو ہے اس سے پہلے پاکستان مسلم لیگ نواز شریف، یہ کہتے تھے کہ اگر ڈرون حملے رک جائیں تو یہ خودکش بمباریاں اور پاکستان میں انتقام لینے والا سلسلہ رک جائے گا۔ ڈرون حملوں کو رکے ہوئے کئی مہینے ہو گئے ہیں، لیکن ہم پر جو طالبان کے ڈرون ہیں وہ بالکل نہیں رک رہے۔ تو میں یہ سمجھتا ہوں کہ ڈرون حملے دہشت گردوں کو ختم کرنے کے لیے تھے، اور ڈرون حملوں میں بہت معمولی کولیٹرل ڈیمیج تھا، اور اگر حکومت پاکستان نے دہشت گردوں کی حمایت اور مدد کے لیے ڈرون حملوں کو رکوا دیا تو پھر وہ خود دہشت گرد بھی اب حکومت پاکستان سے مذاکرات نہیں کرنا چاہتے۔ ڈرون تو رکوا دیے لیکن خود سیز فائر کو، فائر بندی کو ایکسٹینڈ نہ کیا اور کہا اب ہم حملہ کریں گے، اور انہوں نے حملہ کیا، وہ مختلف ناموں سے حملہ کر رہے ہیں۔ تو میں یہ سمجھتا ہوں کہ حکومت پاکستان پولیٹیکلی اگرچہ مذاکرات کی بات کرتی ہے، لیکن کیونکہ فوج چاہتی ہے کہ آپریشن ہو اور جیسے دہشت گردوں کا کلا کما ہو، تو میں سمجھتا ہوں کہ یہ مذاکرات کا راگ بھی الاپتے رہیں گے، لیکن اصل میں ان کا حل آپریشن ہوگا۔ اور اب جب ڈرون حملے، جو کہ عالمی سطح پر انہوں نے موومنٹ چلائی تھی کہ ڈرون حملوں کو روکا جائے، تو وہ ڈرون حملے تو رک گئے ہیں، لیکن کیا طالبان کی کاروائیاں جو کہ ڈرون حملوں کے رک جانے سے مشروط تھی، کیا وہ رکی ہیں؟ اس کا جواب نفی میں ہے۔ تو میں سمجھتا ہوں کہ جیسے میرے دوست نے لندن سے کہا، یہ دہشت گردوں کا گروہ ہیں جو کہ کوئی دلیل کی بات نہیں مانتے، اور جو وہ کسی بھی دلیل پر نہیں آتے، اور وہ ظالم گروہ ہے جو کہ امریکہ، اسرائیل اور سعودی عرب کے پیسوں سے چل رہا ہے۔ ہمارے پاس ایویڈنس موجود ہے کہ کیسے سپاہی صحابہ اور لشکر جنگوی کے لوگوں کے پاس انلیمیٹڈ امریکن۔
بہت شکریہ صدر رضا صاحب۔ پروفیسر شمیم اختر صاحب، جیسا کہ ابھی صدر رضا صاحب نے کہا کہ ایک زمانے میں طالبان کے حملوں کا جواز یہ بنایا جاتا تھا کہ یہ ڈرون حملوں کا رد عمل ہے، لیکن اب تو مہینوں گزر چکے ہیں، ڈرون حملے بند ہوئے، پھر بھی طالبان کی طرف سے حملے ہو رہے ہیں، کیوں؟
देखिए, ड्रोन हमले कतई तौर पे तो बंद नहीं हुए। अमेरिका ने ये कहा कि हम हक महफूज रखते हैं हमले करने का, तो ये बात तो उस वक्त की जाए जबकि ड्रोन हमले कतई तौर पे बंद करने का कानूनी तौर पे ऐलान न कर दिया जाए। अच्छा, अभी एक साहब ने नेल्सन मंडेला को बड़ा मुकद्दस बनाया है, बताया है, ये उस वक्त जब वो सदर बन गए और जेल से रिहा कर दिए गए, उस वक्त बहुत इन्होंने मुकद्दस शख्सियत अख्तियार कर ली। मैंने तो जोमो कनियटा का भी जिक्र किया था, और जहाँ तक के मुज़ाकरात का ताल्लुक है, अभी इन साहब ने फरमाया कि अमरीका के पालतू हैं तालिबान, तो अमरीका दहशतगर्द है और सऊदी अरब उसके साथ मुलव्वस, मुमकिन है कि इसमें कोई असलियत हो। लेकिन अगर अमरीका इतना ख़राब है, दहशतगर्द है, तो ईरान ने उससे क्यों मुज़ाकरात किए, उससे क्यों माहदा किया और क्यों मुसलसल उनको मराहत देता जा रहा है? अमरीका का डट के मुकाबला करता, उसको मुस्तरद करता, उससे मुज़ाकरात न करता और अपना जो यूरेनियम अफजूदगी का मसला है उसको जारी रखता, उसमें तकफीफ न करता अमरीका के दबाव पे और मुतालबे पे। तो देखिए, मुज़ाकरात करने पड़ते हैं, मैं तनकीद नहीं कर रहे हैं। ईरान ने बड़ा हकीकत पसंदाना रवैया अख्तियार किया। अगर वही मनफी रवैया ईरान ने अख्तियार किया होता जो अहमद निजात का था, तो हो सकता था कि ड्रोन हमले पाकिस्तान की बजाय ईरान की तनसीबात पे होते, फिर हम ये न सुनते यहाँ पे कि ड्रोन हमले दहशतगर्दों पे किए जाते हैं और किए जाने चाहिए।
बहुत शुक्रिया आपका। नाज़रीन, यहाँ पर मैं एक वजाहत करता चलूँ प्रोफेसर शमीम अख्तर साहब की गुफ्तगू में, कि ईरान अगर एटमी मामले पे मुज़ाकरात कर रहा है तो अमेरिका से नहीं, 5+1 ग्रुप से कर रहा है, जिसमें अमेरिका भी एक रुकन है। और ईरान जो मुज़ाकरात कर रहा है वो अपने प्रोग्राम को रोल बैक करने के लिए नहीं, अपने मुसलमा हक़ से पीछे हटने के लिए नहीं, बल्कि अपने हक़ को हासिल करने के लिए मुज़ाकरात कर रहा है। और जहाँ तक अहमदीनेजाद साहब का उन्होंने हवाला दिया, तो अहमदीनेजाद साहब ने उस वक्त ये इकदाम किया था जब 3 साल तक ईरान ने रजाकाराना तौर पर यूरेनियम की अफजूदगी रोक दी थी, लेकिन अमेरिका और उसके ज़ेर सरकर्दगी जो मगरबी ताकतें थीं वो ईरान को पीछे ढकेलने के लिए मजबूर करी थी। लेकिन अहमदीनेजाद साहब ने कहा कि 3 साल तक हमने रजाकाराना तौर पर यूरेनियम की अफजूदगी रोक दी, अब इससे पीछे नहीं जा सकते, अब हम अपने मुसलमा हक को लेने के लिए आगे की सिमत कदम बढ़ाएंगे। और चुनांचे आज अगर अमरीका या उसके इत्तेहादी ईरान के साथ मुज़ाकरात करने के लिए मजबूर हुए हैं, तो इस पोजिशन में हुए हैं कि आज ईरान यूरेनियम को 20% तक अफजूदा करने की टेक्नोलॉजी हासिल कर चुका है। तो यहाँ पर मुज़ाकरात ईरान की मजबूरी नहीं बल्कि दूसरे फरीक की मजबूरी है। जी जैदी साहब, क्या कहना चाहेंगे? मेरे पास सिर्फ 1.5 मिनट का वक्त है।
जी बिल्कुल, आपने ठीक फरमाया, ये अमेरिका की और यूरोप की एक मजबूरी थी और मजबूरी है कि उन्होंने ईरान के साथ मुलाकात और मुज़ाकरात के मामले को तय किया। और मुझे अफसोस है कि ऐसी तज़िया जो बिल्कुल जिसका सिर ना पैर ना जिसकी कोई, मुझे अफसोस है कि ऐसे प्रोग्राम आपके प्रोग्राम में इस तरह का एक बात की गई जिस जो कि नहायत ही जिसको मैं बेहुदा लफ्ज़ कहूँगा, मतलब इस तरह की जो मुज़ाकरात तालिबान और नवाज शरीफ के मुज़ाकरात को आप ईरान और अमेरिका के मुज़ाकरात और अमेरिका की ज़रूरत है इस वक्त मुज़ाकरात करना, ना कि ईरान की ज़रूरत है अमेरिका के साथ मुज़ाकरात करना। सूरत हाल बदल चुकी है, मिडल ईस्ट में ईरान एक ताकत के तौर पे इमर्ज हो चुका है, और जितना जल्दी पाकिस्तान में और इस तरह के लोग ये तस्लीम कर लें और मान लें कि ईरान एक ताकत है, उसके साथ ताल्लुकात बेहतर होने चाहिए। दुनिया, अमेरिका अगर ताल्लुकात बेहतर कर रहा है तो पाकिस्तान के जो तालिबान हैं और तालिबान के जो सरपरस्त हैं उनको भी ईरान के साथ एक बेहतर ताल्लुकात की इब्तदा करनी चाहिए। इस रीजन में अमन कायम नहीं हो सकता अगर सऊदी अरब की जंग पाकिस्तान लड़ता रहा और सऊदी अरब के पालतू जो वहाँ पर दहशतगर्द हैं वो पाकिस्तान के अवाम को, वहाँ के शियों को, वहाँ के बरेलवी सुन्नियों को मारते रहे और पाकिस्तान में खून खराबा होता रहा। ये रियासती हुक्मरानों की दहशतगर्दी है जो वहाँ के मुसलमानों के खिलाफ है।
बहुत शुक्रिया, बहुत शुक्रिया। वक्त हमारा खत्म हो चुका है, हम आप सब मेहमानों से इजाज़त चाहते हैं, बहुत माजरत चाहते हैं, खुदा हाफिज़।